यदि तपाईँलाई कसैले आएर तपाईँलाई यसरी भन्नुहुन्छ, मैले तपाईँको निम्ति प्रार्थना गरिरहेको छु, वा त तपाईँलाई उहाँले तपाईँको निम्ति परमेश्वरसँग गर्नुभएको प्रार्थना लिखित रूपमा पठाइदिनु भयो भने त्यस व्यक्तिप्रति तपाईँको प्रतिक्रिया कस्तो हुन्छ? पक्कै पनि उहाँको प्रार्थनालाई लिएर, उहाँले गरिदिनुको त्यो प्रार्थना लिएर तपाईँ उहाँप्रति धन्यवादी पक्कै पनि हुनुहुन्छ। र मलाई लाग्छ कि हाम्रो चर्चमा हामीसँग हाम्रो चर्चको सदस्यहरूको डाइरेक्टरी भएको कारण हामी एकअर्काको निम्ति प्रार्थना गर्छौँ। र कतिजनाले तपाईँले एकअर्कालाई म तपाईँको निम्ति प्रार्थना गरिरहेको छु भनेर त्यो म्यासेज सन्देश पनि तपाईँले पाउनुहुन्छ होला। वा त हामीसँग डाइरेक्टरी हुँदै गर्दा पनि हामीले अर्काको निम्ति प्रार्थना गर्न हामी चुकिरहेको हुन सक्छौँ होला। र तपाईँहरू कतिजनालाई यो लाग्न सक्छ होला कि, वा यसरी सोचिरहनु भएको हुनसक्छ कि, मेरो निम्ति त कसैले पनि प्रार्थना गरिदिनुहुन्न। यदि यसरी सोचिराख्नु भएको छ भने म तपाईँलाई आज बिहानी यो स्पष्ट पार्न चाहन्छु कि तपाईँ र मेरो निम्ति एक महान व्यक्तिले हाम्रो निम्ति प्रार्थना गरिदिनु भएको छ। उहाँले हाम्रो निम्ति प्रार्थना गर्नुहुन्छ र यो सत्यतालाई हामी आज सुसमाचार युहन्ना 17:10 हामी हेर्नेछौँ। कृपया तपाईँहरूले सुसमाचार युहन्ना 17:10 पल्ट्याउनु होला आफ्नो बाइबलमा। यो नयाँ करारमा पर्दछ। सुसमाचार युहन्ना 17:10 म हामी सबैजनाको निम्ति पाठ गर्नेछु, तपाईँहरूले आफ्नो बाइबलमा हेर्नुहोला। युहन्ना 17:10 यी कुरा भनिसक्नु भएपछि यीशुले स्वर्गतिर आँखा उचाली भन्नुभयो, हे पिता, समय आइपुगेको छ, तपाईँका पुत्रको महिमा प्रकट गर्नुहोस् र पुत्रले तपाईँको महिमा प्रकट गरोस्, किनकि तपाईँले उसलाई सबै मानिसमाथि अधिकार दिनुभएको छ, ताकि तपाईँले उसलाई दिनुभएका सबैलाई उसले अनन्त जीवन दियोस्। अब अनन्त जीवन यही हो कि तिनीहरूले तपाईँ एकमात्र सत्य परमेश्वरलाई चिनुन् र तपाईँले पठाउनु भएको येशु ख्रीष्टलाई चिनुन्। जुन काम तपाईँले मलाई दिनुभयो त्यो पुरा गरी तपाईँलाई पृथ्वीमा मैले महिमित तुल्याएको छु। अब हे पिता, संसारको सृष्टि हुन अघि तपाईँको सम्मुख मेरो जुन महिमा थियो त्यसैले आफ्नो उपस्थितिमा मलाई महिमित पार्नुहोस्। संसारबाट जुन मानिसहरू तपाईँले मलाई दिनुभयो तिनीहरूलाई तपाईँको नाउँ मैले प्रकट गरिदिएको छु, तिनीहरू तपाईँका थिए अनि तपाईँले तिनीहरू मलाई दिनुभयो र तिनीहरूले तपाईँको वचन पालन गरेका छन्। तिनीहरूलाई अब थाहा छ कि तपाईँले मलाई दिनुभएको प्रत्येक कुरा तपाईँबाट आएको हो, किनभने जुन बानी तपाईँले मलाई दिनुभयो मैले तिनीहरूलाई दिएको छु र तिनीहरूले ती ग्रहण गरेका छन्। म तपाईँबाट आएको हुँ भन्ने तिनीहरूले साँच्चै जानेका छन् अनि तपाईँले मलाई पठाउनु भएको हो भने तिनीहरूले विश्वास गरेका छन्। म तिनीहरूका निम्ति प्रार्थना गर्दछु, संसारको निम्ति म प्रार्थना गर्दिनँ, तर तिनीहरूका निम्ति जसलाई तपाईँले मलाई दिनुभएको छ, किनभने तिनीहरू तपाईँकै हुन्, मेरा सबै जे छन् तपाईँको हुन् र तपाईँका जे छन् मेरा हुन्, मेरो महिमा तिनीहरूमा प्रकट भएको छ। म फेरि संसारमा रहँदिनँ तर यिनीहरू त संसारमा रहन्छन्, म चाहिँ तपाईँ कहाँ आइरहेछु। पवित्र पिता, तपाईँले मलाई दिनुभएको तपाईँको नाउँमा तिनीहरूलाई सुरक्षित राख्नुहोस् र हामी जस्तै तिनीहरूलाई तिनीहरू पनि एक होउन्। जबसम्म म तिनीहरूसँग थिएँ तपाईँले मलाई दिनुभएको तपाईँको नाउँ तिनीहरूलाई नाउँमा तिनीहरूलाई सुरक्षित राखेँ, तिनीहरूको रक्षा गरेँ अनि तिनीहरूमध्ये विनाशको छोरा बाहेक अरू कोही नष्ट भएन, किनकि धर्मशास्त्र पुर्याउन आवश्यक थियो। तर अब म तपाईँ कहाँ आइरहेछु, संसारमा हुँदा यी कुरा म बोल्दछु कि तिनीहरूमा मेरो आनन्द पुरा होस्। मैले तिनीहरूलाई तपाईँको वचन दिएँ तर संसारले तिनीहरूलाई घृणा गर्यो, किनकि तिनीहरू संसारको होइनन् जसरी म संसारको होइन। तपाईँले तिनीहरूलाई संसारबाट लैजानुहोस् भने म प्रार्थना गर्दिनँ, तर तिनीहरूलाई दुष्टबाट सुरक्षित राखिदिनुहोस्। तिनीहरू संसारको होइनन् जस्तो म पनि संसारको होइन। तिनीहरूलाई सत्यमा पवित्र पारिदिनुहोस्। तपाईँको वचन सत्य हो। जसरी तपाईँले मलाई संसारमा पठाउनु भयो, मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु। तिनीहरूका खातिर म आफैलाई पवित्र पार्दछु, ताकि तिनीहरू पनि सत्यमा पवित्र होउन्। म यिनीहरूका निम्ति मात्र प्रार्थना गर्दिनँ, तर यिनीहरूका सन्देशद्वारा ममाथि विश्वास गर्नेहरूका निम्ति पनि प्रार्थना गर्छु, कि तिनीहरू सबै एक होउन्। हे पिता, जसरी तपाईँ ममा हुनुहुन्छ र म तपाईँमा, त्यसरी तिनीहरू पनि हामीमा होउन्, र तपाईँले मलाई पठाउनु भयो भने संसारले विश्वास गरोस्। जुन महिमा तपाईँले मलाई दिनुभएको छ, मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भए चाहिँ तिनीहरू पनि एक होउन्। म तिनीहरूमा अनि तपाईँ ममा, र तिनीहरू पूर्ण रूपले एक होउन्। र तपाईँले मलाई पठाउनु भएको हो अनि मलाई प्रेम गर्नुभयो जस्तो तपाईँले तिनीहरूलाई पनि प्रेम गर्नुभयो भने संसारले जानोस्। पिता, म इच्छा गर्दछु कि तपाईँले मलाई दिनुभएकाहरू म जहाँ छु मसँग रहन् र मेरो महिमा देखुन्, जुन महिमा संसारको सृष्टि हुन अघिदेखि नै मलाई प्रेम गर्नुभएको हुनाले तपाईँले मलाई दिनुभएको थियो। धार्मिक पिता, संसारले तपाईँलाई चिन्दैन, तर म तपाईँलाई चिन्दछु अनि तपाईँले मलाई पठाउनु भएको हो भने यिनीहरूले जान्दछन्। मैले तपाईँको नाउँ यिनीहरूमा प्रकट गरेँ अनि तपाईँको नाउँ यिनीहरूमा प्रकट गराइरहनेछु, ताकि जुन प्रेमले मलाई तपाईँले प्रेम गर्नुभयो त्यो तिनीहरूमा रहोस् र म तिनीहरूमा रहौँ। आमेन। युहन्ना 17 अध्याय कि हामी यो एक महान प्रार्थना भन्न सक्छौँ, या त कतिले यो एक पुजारे प्रार्थना भनेर भनेका छन्, किनकि यो प्रार्थना कि येशु ख्रीष्टले गर्नुभएको प्रार्थना हो। जब हामी अरू सुसमाचारमा हेर्छौँ भने, लुका र मत्तीमा हेर्छौँ भने, ख्रीष्टको प्रार्थना, प्रभुको प्रार्थना भनेर शीर्षक दिएको छ। विशेष त्यो प्रार्थना ख्रीष्टको प्रार्थना नभएर ख्रीष्टले कसरी प्रार्थना गर्ने भनेर चेलाहरूलाई सिकाउनु भएको प्रार्थना थियो। र ख्रीष्ट येशूले केवल चेलाहरूलाई कसरी प्रार्थना गर्ने भनेर मात्रै उहाँले सिकाउनु भएन, तर उहाँ स्वयंले यहाँ प्रार्थना गर्नुभएको छ र उहाँको प्रार्थना यहाँ रेकर्ड गरिएको छ। त्यसकारण हामी यो प्रार्थनालाई एक महान प्रार्थना भन्न सक्छौँ, अथवा हामी यसलाई एक पुजारी प्रार्थना पनि भन्न सक्छौँ। र यो प्रार्थना किन महान भयो? किनकि यो येशू ख्रीष्टले गर्नुभएको प्रार्थना हो। यो लामो पुरै एक अध्यायसम्म भएकोले यो महान प्रार्थना भएको होइन, तर यहाँ भएको विषयवस्तुले चाहिँ यो प्रार्थनालाई महान प्रार्थना बनाएको छ। र यो प्रार्थना पुजारी प्रार्थना यस कारण भएको छ कि अघि हामीले हिब्रूमा पढ्दै थियौँ कि ख्रीष्ट हाम्रो महान प्रधान पुजारी हुनुहुन्छ, उहाँले हाम्रो निम्ति प्रार्थना गर्नुभएको छ, किनकि ख्रीष्ट नै हाम्रोको हुनुहुन्छ महान प्रधान पुजारी हुनुहुन्छ। त्यसकारण उहाँले हाम्रो निम्ति प्रार्थना गर्नुभएको छ, त्यसकारण हामी यसलाई हामी के भन्न सक्छौँ, यो एक महान प्रधान पुजारी प्रार्थना पनि भन्न सक्छौँ। तर अब यसमा हामी के देख्छौँ कि यो 17 अध्यायलाई हामी विशेष 3 खण्डमा विभाजन गर्छौँ, हामीले यसलाई सहजै विभाजन गर्न सक्छौँ। र पहिलो, हामी येशू ख्रीष्टले आफ्नो निम्ति प्रार्थना गर्नुहुन्छ, जुन हामी 1-5 देख्छौँ, जुन आजको वचनको पहिलो बुदा हुनेछ। येशूले आफ्नो निम्ति प्रार्थना गर्नुहुन्छ, हामी 1-5 देख्छौँ। र तपाईँले 6-19 हेर्नुभयो भने येशू ख्रीष्टले चेलाहरूको निम्ति प्रार्थना गर्नुहुन्छ, येशू ख्रीष्टले आफ्नो चेलाहरूको निम्ति प्रार्थना गर्नुहुन्छ। र तेस्रो, येशू ख्रीष्टले विश्वासीहरूको निम्ति अथवा चर्चको निम्ति उहाँले प्रार्थना गर्नुहुन्छ, 20-26 देख्नुहुन्छ। र आज हामी यो अध्यायलाई विशेष गरेर हरेक पद पद गरेर हामी यसको व्याख्या गर्ने छैनौँ, तर विशेष हामी येशू ख्रीष्टले गर्नुभएको प्रार्थनालाई ध्यानमा राखेर हामी विशेष व्याख्या गर्नेछौँ। र येशू ख्रीष्टले पहिलो 1-5 आफ्नो निम्ति प्रार्थना गर्दै गर्दाखेरि उहाँले आफ्नो निम्ति के को लागि प्रार्थना गर्नुभयो, विशेष तपाईँले यहाँ हेर्नुहोस् न, 1-5 तपाईँले हेर्नुभयो भने एक पद यसरी सुरु हुन्छ, यी कुरा भनिसक्नु भएपछि येशूले स्वर्गतिर आँखा उचाली भन्नुभयो। है, यी कुरा भनिसक्नु भएपछि यसले जहिले पनि अगाडितिर लान्दछ, किनकि हामी जब अध्याय 14-15-16 हेर्छौँ भने येशू ख्रीष्टले आफ्नो चेलाहरूलाई उहाँले सिकाउनु भयो कि अब उहाँको जाने समय आउँदैछ र उहाँले पवित्र आत्मा पठाउनुहुन्छ र पवित्र आत्माले उनीहरूलाई सिकाउनेछन् भनेर उहाँले सिकाउनुहुन्छ र उहाँ पक्राउ पर्नुभन्दा एक दिन अगाडि उहाँले के गर्नुहुन्छ यहाँ प्रार्थना गर्नुहुन्छ र जब उहाँले प्रार्थना गर्नुहुन्छ येशूले आफ्नो आँखा स्वर्गतिर उचाल्नुहुन्छ र हामी देख्छौँ कि यहाँ येशूले आफ्नो आँखा माथि उचाल्नु भएको छ र अरू खण्डहरूतिर हामी हेर्छौँ भने कि प्रार्थना गर्दाखेरि विभिन्न आसन लिएर शारीरिक आसनमा लिएर प्रार्थना गरेको हामी देख्छौँ कसैले घुँडा टेकेर प्रार्थना गरेको हामी देख्छौँ कसै खोप्टो परेर प्रार्थना गरेको हामी देख्छौँ कसै डाँडामा गएर प्रार्थना गरेको हामी देख्छौँ तर यहाँ येशू ख्रीष्टले स्वर्गतिर आँखा उचालेर उहाँले प्रार्थना गर्नुभएको छ र यहाँ विशेष यो शारीरिक आसनले यो प्रार्थनालाई महान बनाएको भन्दा पनि उहाँको प्रार्थनाको विषयले चाहिँ उहाँले गर्नुभएको प्रार्थनाले चाहिँ यो प्रार्थना महान बनाएको छ र हामी अघि भन्दै थियौँ कि उहाँले लुका र मत्तीमा चेलाहरूलाई प्रार्थना गर्न सिकाउँदा हे पिता भनेर सम्बोधन गरेर प्रार्थना गर्नलाई सिकाउनु भएको थियो भने यहाँनिर हामी येशू ख्रीष्टले पनि त्यही कुराको अप्लाई गर्नुभएको हामी देख्छौँ उहाँले भन्नुहुन्छ हे पिता उहाँले पितासँग प्रार्थना गरिराख्नु भएको छ तर पितासँग उहाँले के भनेर प्रार्थना गर्नुहुन्छ एक पदलाई नै हेर्नुहोस् न उहाँले भन्नुहुन्छ हे पिता समय आइपुगेको छ तपाईँका पुत्रको महिमा प्रकट गर्नुहोस् र पुत्रले तपाईँको महिमा प्रकट गरोस् उहाँले विशेष गरेर एउटै कुराको निम्ति उहाँले प्रार्थना गरिराख्नु भएको छ कि उहाँको महिमाको निम्ति र तपाईँले पद पाँचमा हेर्नुभयो भने फेरि के हामी के देख्छौँ फेरि येशूले भन्नुहुन्छ यहाँ पनि हे पिता संसारको सृष्टि हुन अघि तपाईँको सन्मुख मेरो जुन महिमा थियो त्यसैले आफ्नो उपस्थितिमा मलाई महिमित पार्नुहोस् यहाँनिर येशू ख्रीष्टले के गर्दै हुनुहुन्छ आफ्नो महिमाको निम्ति पितासँग आफ्नो महिमा प्रकट गर्नको निम्ति उहाँले प्रार्थना गर्नुभएको छ र उहाँले भन्नुहुन्छ मेरो समय अब समय आइपुगेको छ येशू ख्रीष्टले अरू सुसमाचारमा भन्नुहुन्छ उहाँको सेवकाईको आरम्भमा भन्नुहुन्छ मेरो समय आइपुगेको छैन तर जब यहाँ आउनुहुन्छ उहाँले के भन्नुहुन्छ मेरो समय आइपुगेको छ अब पुत्रको महिमा प्रकट गर्नुहोस् त्यसो भए उहाँको महिमा चाहिँ के हो त कुन महिमा प्रकट गर्नको निम्ति उहाँले यहाँ पितासँग प्रार्थना गरिराख्नु भएको छ यसले यो महिमाले पक्कै पनि ख्रीष्टको क्रुसलाई जनाउँदछ ख्रीष्टले आफ्नो क्रुसमा उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो र क्रुसद्वारा उहाँले के गर्नुभयो पितालाई महिमित पार्नुभयो तपाईँले पद एकमा हेर्नुहोस् न यहाँ के देख्नुहुन्छ पुत्रको महिमा प्रकट गर्नुहोस् र त्यो प्रकटले के गर्छ पुत्रले तपाईँको महिमा प्रकट गरोस् सुरुमा हामी के देख्छौँ पुत्रको महिमा प्रकट गर्नुहोस् र पुत्रले तपाईँको महिमा प्रकट गरोस् तर यहाँ तपाईँले तल चारमा हेर्नुभयो भने फेरि के देख्नुहुन्छ जुन काम तपाईँले मलाई दिनुभएको थियो दिनुभयो त्यो पुरा गरी तपाईँलाई पृथ्वीमा मैले महिमित तुल्याएको छु यहाँनिर यो व्याकरणले हेर्नुहोस् न तुल्याएको छु होइन पुरा भइसकेको कुरालाई यहाँ जनाएको छ त्यसकारण यसलाई कतिले के भन्छन् यो एउटा रहस्य हो भनेर पनि भनेछन् कतिले यो मिस्ट्री हो भनेर किनकि यसले महिमाको कुरा गर्दैछ जुन पृथ्वीको संसारको सृष्टि हुनुभन्दा अगाडि जुन महिमा थियो त्यस महिमाको निम्ति पनि ख्रीष्टले प्रार्थना गर्दै हुनुहुन्छ र यहाँनिर फेरि उहाँले के गर्नुहुन्छ अब त्यही महिमा प्रकट गर्नुहोस् यहाँनिर चारमा फेरि उहाँले के भन्नुहुन्छ जुन काम दिनुभएको थियो त्यो पुरा गरेर मैले तपाईँलाई महिमा तुल्याएको छु तर यहाँनिर यो हेर्दै गर्दाखेरि माथि एक पदलाई हेर्दै गर्दाखेरि यो महिमा चाहिँ उहाँको क्रुसको महिमा हो र यसले यही कुरा देखाउँदछ कि पिता अब मलाई क्रुसमा जान दिनुहोस् अब मलाई मर्न दिनुहोस् त्यसकारण म तपाईँलाई महिमित पारौँ उहाँले कसरी महिमित पार्नुभयो क्रुसको उहाँको आज्ञाकारिताद्वारा किन उहाँ क्रुसमा मर्नु आवश्यक थियो पद दुईमा हेर्नुहोस् न पद एक र दुईमा यसको सम्बन्ध हामी देख्छौँ किनकि तपाईँले उसलाई सबै मानिसमाथि अधिकार दिनुभएको छ ताकि तपाईँले उसलाई दिनुभएका सबैलाई उसले अनन्त जीवन दिन सकोस् यदि ख्रिस्टको महिमा क्रुसमा त्यो प्रकट नभएको भए त्यहाँ कसैले पनि अनन्त जीवन पाउने थिएन। र यसले कसरी परमेश्वरको महिमा प्रकट गर्यो? मलाई थाहा छ कि क्रुसमा यीशु ख्रिस्टले हाम्रो पाप बोक्नु भएको थियो, उहाँले हाम्रो पाप लिनुभएको थियो, पापको निम्ति उहाँ मर्नुभएको थियो। किनकि परमेश्वर के भन्थ्यो, पापको जेला मृत्यु हो। त्यसकारण उहाँले के गर्नुभयो, क्रुसमा त्यो मृत्यु मर्नुभयो। त्यसरी उहाँले के गर्नुभयो, परमेश्वरको वचनको आज्ञा पालन गरेर उहाँले परमेश्वरलाई महिमित पार्नुभयो। त्यसरी परमेश्वरको महिमा उहाँले प्रकट गर्नुभयो। त्यसकारण उहाँले यही भन्नुहुन्छ, अब त्यसो भए अनन्त जीवन के हो त? है, पुत्रद्वारा मात्रै अनन्त जीवन छ भन्ने कुरा यहाँ हामी देख्छौँ भने उहाँले पद तिनमा के गर्नुहुन्छ, अनन्त जीवन भनेको अब के हो भनेर उहाँले स्पष्टसँग बताइदिनुहुन्छ। अब अनन्त जीवन यही हो, पद तिनलाई हेर्नुहोस् न, कि तिनीहरूले तपाईँ एकमात्र सत्य परमेश्वरलाई चिनुन् र तपाईँले पठाउनु भएको यीशु ख्रिस्टलाई चिनुन्। तपाईँले यहाँ देख्नुहुन्छ नि, अनन्त जीवन भनेको के हो? अनन्त जीवन भनेको साँचो परमेश्वरलाई चिन्नु र परमेश्वरले पठाउनु भएको यीशु ख्रिस्टमाथि विश्वास गर्नु नै के हो, अनन्त जीवन हो। र यहाँ हामी यो देख्छौँ कि उहाँले कसरी परमेश्वरलाई प्रकट गर्नुभयो। तपाईँले पद छमा हेर्नुभयो भने यहाँ स्पष्ट बताउनु भएको छ कि संसारबाट ज जसलाई ख्रिस्टलाई ज जसलाई परमेश्वरले ख्रिस्टलाई दिनुभयो उनीहरूलाई परमेश्वरको नाउँ उहाँले प्रकट गरिदिनु भएको छ। र तपाईँले योहन्ना सुसमाचारको अरू अध्यायहरूमा हेर्नुभयो भने यीशु ख्रिस्टले परमेश्वर को हुनुहुन्छ भन्ने कुरा स्पष्टसँग बताइदिनु भएको छ। परमेश्वरको जे नाउँ हो त्यहीद्वारा यीशु ख्रिस्टले आफूलाई के गर्नुभएको छ, परिचित गराउनु भएको छ। र यीशुले भन्नुहुन्छ, म हुँ बाटो सत्य र जीवन, म नै हुँ साँचो ज्योति, म नै हुँ। उहाँले के गर्दै हुनुहुन्छ कि परमेश्वरलाई उहाँले के गर्नुभयो, प्रकट गर्नुभयो। उहाँको नाउँ परमेश्वरले ख्रिस्टलाई दिनुभएको सामु उहाँले प्रकट गरिदिनुभयो। र यसले के देखाउँदैछ भन्दाखेरि, उद्धार मुक्ति अनन्त जीवन केवल यीशु ख्रिस्टद्वारा मात्रै हामी पाउँदछौँ। यीशु ख्रिस्ट बाहेक त्यहाँ अरू कसैद्वारा पनि उद्धार मुक्ति छैन। साँचो परमेश्वरलाई चिन्ने माध्यम केवल यीशु ख्रिस्ट मात्रै हुनुहुन्छ। यीशु ख्रिस्ट मात्रै हुनुहुन्छ, उहाँले मात्रै साँचो परमेश्वरलाई उहाँले प्रकट गर्नुभएको छ। उहाँद्वारा मात्रै हाम्रो परमेश्वरसँग मिलाप हुँदछ। त्यसकारण प्रियहरू, यदि तपाईँले अनन्त जीवन खोजिराख्नु भएको छ, यदि साँचो परमेश्वरलाई अरू कुराहरूतिर खोजिराख्नु भएको छ भने तपाईँले कहीँ पनि यीशु बाहेक अरू ठाउँमा तपाईँले त्यो अनन्त जीवन पाउनुहुने छैन। साँचो परमेश्वरलाई ख्रिस्टद्वारा बाहेक तपाईँले पाउनुहुने छैन। परमेश्वरलाई, साँचो परमेश्वरलाई चिन्ने एउटै माध्यम भनेको यीशु ख्रिस्ट मात्रै हुनुहुन्छ, जसले पितालाई प्रकट गर्नुभएको छ, जसले पिताको महिमा प्रकट गर्नुभएको छ। र उहाँद्वारा मात्रै हामी परमेश्वर कहाँ पुग्न सक्छौँ। र यीशु ख्रिस्टले आफ्नो निम्ति मात्रै प्रार्थना गर्नुहुन्न, तर उहाँले आफ्नो चेलाहरूको निम्ति पनि उहाँले प्रार्थना गर्नुहुन्छ। र विशेष गरी चेलाहरूको निम्ति उहाँले के भनेर प्रार्थना गर्नुहुन्छ, उहाँले भन्नुहुन्छ कि चेलाहरूलाई, कि उहाँले छदेखि तपाईँले आठसम्म हेर्नुभयो भने तपाईँले यो देख्नुहुन्छ कि परमेश्वरले उहाँले के गर्नुभएको छ, परमेश्वरको नाउँ चेलाहरू कहाँ उहाँले प्रकट गरिदिनु भएको छ। र ती चेलाहरू परमेश्वरले दिनुभएको छ र उनीहरूले के गरेका छन् कि यीशु ख्रिस्टमाथि विश्वास गरेका छन् र उहाँ परमेश्वरबाट आएका हो भनेर आएका हुन् भन्ने कुरा उनीहरूले विश्वास गरेका छन् र उहाँले दिनुभएको बानीमाथि उनीहरूले के गरेका छन्, विश्वास गरेका छन्। र अब यीशु ख्रिस्टले पद नौमा भन्नुहुन्छ, त्यसकारण उहाँले अब चेलाहरूको निम्ति प्रार्थना गर्नुहुन्छ र उहाँले भन्छ, म तिनीहरूका निम्ति प्रार्थना गर्दछु, संसारको निम्ति म प्रार्थना गर्दिनँ, तर तिनीहरूका निम्ति जसलाई तपाईँले मलाई दिनुभएको छ किनभने तिनीहरू तपाईँकै हुन्। यसु ख्रिस्टले आफ्ना चेलाहरूको निम्ति उहाँले प्रार्थना गर्दै हुनुहुन्छ, संसारको निम्ति होइन तर चेलाहरूको निम्ति। किन उहाँले चेलाहरूको निम्ति प्रार्थना गर्दै हुनुहुन्छ यहाँ हामी तलतिर देख्छौँ 11 पद। म फेरि संसारमा रहँदिनँ तर यिनीहरू त संसारमा रहन्छन्, म चाहिँ तपाईँ कहाँ आइरहेछु। अब यीशु ख्रीष्टले क्रुसमा जानुभन्दा अगाडि किन चेलाहरूको निम्ति प्रार्थना गर्दै हुनुहुन्छ यहाँ तपाईँले देख्दै हुनुहुन्छ कि यहाँनिर चेलाहरूको निम्ति यीशु ख्रीष्टले यो कारण प्रार्थना गर्दै हुनुहुन्छ कि अब उहाँ पिता कहाँ फर्किँदै हुनुहुन्छ। यहाँ माथि यीशु ख्रीष्टले आफ्नो निम्ति आफ्नो महिमाको निम्ति प्रार्थना गर्दै हुनुहुन्छ भने अब यहाँ चेलाहरूको निम्ति उहाँले प्रार्थना गर्नुहुन्छ। चेलाहरूको के को निम्ति यहाँ हामी केही कुराहरू देख्छौँ कि यीशु ख्रीष्टले चेलाहरूको सुरक्षाको निम्ति तपाईँले एकमा देख्नुहुन्छ 17:11 तपाईँले देख्नुहुन्छ। यहाँ पनि पितासँग उहाँले प्रार्थना गर्नुहुन्छ, पवित्र पिता तपाईँले मलाई दिनुभएको तपाईँको नाउँमा तिनीहरूलाई सुरक्षित राख्नुहोस्। यीशु ख्रीष्टले चेलाहरूको सुरक्षाको निम्ति प्रार्थना गर्दै हुनुहुन्छ। र दोस्रो तपाईँले यहीँ देख्नुहुन्छ र हामी जस्तै तिनीहरू पनि एक हुन्। यीशु ख्रीष्टले चेलाहरूको सुरक्षाको निम्ति, एकताको निम्ति, र तपाईँले तल 13 हेर्नुभयो भने कि ख्रीष्टको आनन्द उनीहरूमा पुरा होस् भनेर आनन्दको निम्ति प्रार्थना गर्दै हुनुहुन्छ। र तपाईँले फेरि 15 हेर्नुभयो भने यीशु ख्रीष्टले चेलाहरूको सुरक्षाको निम्ति प्रार्थना गर्नुहुन्छ। तर केबाट उनीहरूलाई सुरक्षा चाहिन्छ भन्ने कुरा यहाँ स्पष्ट बताइदिनु भएको छ 15 तिनीहरूलाई दुष्टबाट सुरक्षित राखिदिनुहोस् भनेर उहाँले प्रार्थना गर्नुहुन्छ। फेरि र 16 र 17 तपाईँले हेर्नुभयो भने चेलाहरूको पवित्रीकरणको निम्ति, उनीहरूको पवित्रताको निम्ति उहाँले प्रार्थना गर्नुहुन्छ। र यहाँ हामी देख्छौँ कि ख्रीष्टले के भन्दै हुनुहुन्छ चेलाहरूलाई। ख्रीष्ट अब जाँदै हुनुहुन्छ र उनीहरू चाहिँ यसै पृथ्वीमा उनीहरू रहनेछन् र यस पृथ्वीमा उनीहरूलाई सङ्कष्ट आउनेछ, उनीहरूलाई कष्ट हुनेछ र यीशु ख्रीष्टको निम्ति उनीहरू सताइनेछन्। तर यीशु ख्रीष्टले के भनेर प्रार्थना गर्नुहुँदैन, अब उनीहरूले यो संसारबाट उठाउनुहोस् भनेर प्रार्थना गर्नुहुन्न, तर उनीहरूलाई यहाँ सुरक्षित राख्नुहोस्, उनीहरूलाई एकतामा राख्नुहोस् भनेर उहाँले प्रार्थना गर्नुहुन्छ। चेलाहरूलाई उहाँले चेलाहरूको निम्ति उनीहरू एकतामा रहन्, पवित्रतामा उनीहरू बढुन् भनेर उहाँले प्रार्थना गर्नुहुन्छ। पक्कै पनि जब ख्रीष्ट जानुभएपछि चेलाहरूले धेरै कष्टहरू भोगे है। ख्रीष्टले यहाँ प्रार्थना गर्नुभएको कुरा तपाईँ र मैले यहाँ मात्र देख्दैनौँ, यस पछाडि उनीहरूको जीवनबारे हामी देख्छौँ कि उनीहरूले कति कष्ट, कति सतावटहरू भोगे। तर परमेश्वरले के गर्नुभयो कि चेलाहरूलाई उहाँले संरक्षण दिनुभयो, परमेश्वरले के गर्नुभयो सुरक्षा राख्नुभयो, विश्वासमा अन्तिमसम्म नै उहाँले थामिराख्नुभयो। ख्रीष्ट जब उनीहरूसँग हुनुहुन्थ्यो ख्रीष्टले गर्नुभयो के भन्नुभयो, उहाँले तिनीहरूलाई सुरक्षित राखे, अब म तपाईँ कहाँ आउँदैछु तर तपाईँको नाउँमा, तपाईँले मलाई दिनुभएको नाउँमा उनीहरूलाई सुरक्षित राख्नुहोस् भनेर उहाँले प्रार्थना गर्नुभएको छ। र पक्कै पनि चेलाहरूलाई शैतानबाट उनीहरू धेरै परीक्षित परे, कष्ट भोगे, तर पनि के गरे, परमेश्वरले उनीहरूलाई सुरक्षित राख्नुभयो। तर यहाँनिर तपाईँले देख्नुहुन्छ नि ख्रीष्टले एकजनाको निम्ति प्रार्थना गर्नुभएको छैन, कसलाई मैले सुरक्षित राखिनँ भनेर भन्नुहुन्छ। 12 हेर्नुहोस् न, 12 एउटा हेर्नुहोस् न, जबसम्म म तिनीहरूसँग थिएँ तपाईँले मलाई दिनुभएको तपाईँको नाउँमा तिनीहरूलाई सुरक्षित राखेँ, तिनीहरूको रक्षा गरेँ, अनि तिनीहरूमध्ये विनाशको छोरा बाहेक अरू कोही नष्ट भएन। यहाँ देख्दै हुनुहुन्छ नि ख्रीष्टले जसलाई परमेश्वरले दिनुभएको थियो उनीहरूलाई उहाँले सुरक्षित राख्नुभयो, र उनीहरूलाई सुरक्षित राख्नको निम्ति, उनीहरूको सुरक्षाको निम्ति ख्रिस्टले परमेश्वरसँग प्रार्थना गर्दै हुनुहुन्छ। र तपाईँले देख्नुहुन्छ चेलाहरूको एकताको निम्ति, तपाईँले लुका 22 अध्यायको 24 हेर्नुभयो भने तपाईँले के देख्नुहुन्छ, चेलाहरू बिच पनि को ठुलो हुने भनेर उनीहरूबिच वाद विवाद भएको तपाईँले त्यहाँ देख्नुहुन्छ। त्यसकारण पनि यहाँ ख्रिस्टले के गर्दै हुनुहुन्छ, उनीहरूको एकताको निम्ति उहाँले प्रार्थना गर्दै हुनुहुन्छ, उनीहरूको सुरक्षाको निम्ति। उहाँलाई थाहा छ कि त्यहाँ कष्ट उनीहरू सताइनेछन्, उनीहरूले कष्ट भोग्नेछन् भन्ने कुरा उहाँले थाहा भएर उनीहरूको निम्ति परमेश्वरले, परमेश्वरसँग उहाँले प्रार्थना गर्नुहुन्छ। र अन्तिममा उहाँले पवित्रताको निम्ति प्रार्थना गर्नुहुन्छ। विशेष 17 हेर्नुहोस् न, उहाँले किन पवित्रताको निम्ति प्रार्थना गर्नुहुन्छ, तिनीहरूलाई सत्यमा पवित्र पारिदिनुहोस्, तपाईँको वचन सत्य हो, जसरी तपाईँले मलाई संसारमा पठाउनु भयो मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु। अब यीशु ख्रीष्टले यी चेलाहरूलाई केवल उनीहरूको सुरक्षाको निम्ति, उनीहरूको एकताको निम्ति मात्रै प्रार्थना गर्नुहुन्न, तर उनीहरूको पवित्रताको निम्ति, यी सबै किन, सबैको निम्ति उहाँले किन प्रार्थना गर्दै हुनुहुन्छ। यहाँ अर्को हामी एउटा उद्देश्य देख्छौँ कि उहाँले अब संसारमा पठाउँदै हुनुहुन्छ। जसरी परमेश्वरले ख्रीष्टलाई पृथ्वीमा पठाउनु भयो, त्यसै गरी ख्रीष्टले चेलाहरूलाई अरू मानिसहरू कहाँ सुसमाचार लिएर, ख्रिस्टको त्यो मिसनलाई लिएर उहाँले पठाउँदै हुनुहुन्छ। त्यसको निम्ति, त्यसको निम्ति उहाँले यो प्रार्थना गर्दै हुनुहुन्छ, उनीहरूलाई पवित्रतामा वृद्धि हुनको निम्ति उहाँले प्रार्थना गर्दै हुनुहुन्छ। पक्कै पनि यो प्रार्थना पोजिसन होलिनेस, उदागत पवित्रताको निम्ति यो प्रार्थना गरिराख्नु भएको छैन, तर निरन्तर पवित्रतामा वृद्धि हुनको निम्ति, यो प्रोग्रेसिभ होलिनेसको निम्ति उहाँले प्रार्थना गरिराख्नु भएको छ। है, यीशु ख्रीष्टले चेलाहरूको निम्ति यो निरन्तर ख्रीष्ट जस्तै हुँदै जानको निम्ति, त्यो पवित्रतामा वृद्धि हुनको निम्ति उहाँले चेलाहरूको निम्ति यो प्रार्थना गरिराख्नु भएको छ। र पवित्रता बिना परमेश्वरको मिसनमा उपयोगी हुन यो असम्भव छ। परमेश्वरको राज्यमा काम लाग्ने एउटा सेवक बन्न यो असम्भव छ। त्यसकारण परमेश्वरले के भन्दै हुन्छ, उनीहरूको पवित्रताको निम्ति पनि उहाँले प्रार्थना गर्दै हुनुहुन्छ। तर पवित्रतामा हामी कसरी वृद्धि हुन्छौँ, यहाँ के देख्नुहुन्छ, चेलाहरूलाई कसरी उहाँले पवित्रतामा वृद्धि हुनलाई भन्दै हुनुहुन्छ, किनकि तपाईँको वचन सत्य छ। हामी वचनद्वारा, परमेश्वरले हामीलाई वचन दिनुभएको छ, वचनद्वारा मात्रै हामी के हुन सक्छौँ, पवित्रतामा वृद्धि हुन सक्छौँ। बिना वचन हामी परमेश्वरमा वृद्धि हुन सक्दैनौँ। यहाँ तपाईँले देख्दै हुनुहुन्छ चेलाहरूलाई परमेश्वरले वचन दिनुभएको छ, परमेश्वरलाई जान्नको निम्ति र परमेश्वरको आज्ञा पालना गर्नको निम्ति उहाँले आफ्नो वचन दिनुभएको छ, र यही वचनको सेवकाईमा उपयुक्त एउटा असल सेवक हुनको निम्ति पवित्रतामा उनीहरू निरन्तर वृद्धि हुन आवश्यक थियो। र यो केवल चेलाहरूको लागि मात्रै होइन कि यो सबै विश्वासीहरूको निम्ति, यो सबै ख्रीष्टको चेलाहरूको निम्ति हो। यो एक अर्थमा यो तपाईँ र मेरो निम्ति पनि, हामी सबैजना ख्रीष्टको चेला हुन बोलाइएका छौँ। त्यसकारण यो प्रार्थना उहाँले हाम्रो निम्ति पनि गर्नुभएको हो। यसमा हामी पनि के गर्नुपर्ने हुन्छ, वृद्धि हुन आवश्यक छ। तर हामी पवित्रतामा कि बाइबल लिएर मात्रै हामी वृद्धि हुँदैनौँ, तर यसलाई हामी पढ्नु पऱ्यो, है, पढेर मात्रै होइन यसलाई हामी मनन गर्नु पऱ्यो र यसलाई हामीले व्यवहारमा उतार्नु पऱ्यो, र यही सत्यतालाई हामीले के गर्नु पऱ्यो, प्रार्थना गर्नु पऱ्यो, अनि मात्रै हामी के गर्न सक्छौँ, पवित्रतामा वृद्धि हुन सक्छौँ। परमेश्वरको वचन अध्ययन, मनन, प्रार्थना र त्यसको अनुप्रयोग बिना हामी पवित्रतामा वृद्धि हुन सक्दैनौँ, र हामी बिना पवित्रतामा उहाँको सेवाको निम्ति एक उपयोगी सेवक हामी हुन सक्दैनौँ। परमेश्वरको राज्य विस्तारमा हामी परमेश्वरको एक उपयोगी भाँडो बन्न सक्दैनौँ। तर यहाँनिर हेर्नुहोस् न, यीशु ख्रीष्टले आफ्नो चेलाहरूको निम्ति मात्रै प्रार्थना गर्नुहुन्न, तर यहाँ त अरू विश्वासीहरूको निम्ति पनि उहाँले प्रार्थना गर्नुहुन्छ। तपाईँले 20-26 हेर्नुभयो भने तपाईँले देख्नुहुन्छ, विशेष गरी पद 20 हेर्नुहोस् न, उहाँले स्पष्टसँग कसको निम्ति प्रार्थना गर्नुभएको छ भन्ने कुरा हामी देख्छौँ। पद 20, म यिनीहरूका निम्ति मात्र प्रार्थना गर्दिनँ, तर यिनीहरूका सन्देशद्वारा म माथि विश्वास गर्नेहरूका निम्ति पनि प्रार्थना गर्छु। यहाँ देख्नुहुँदैछौँ, यहाँ माथि चेलाहरूको निम्ति उहाँले प्रार्थना गर्नुभयो, र उहाँले के गर्नुभयो, चेलाहरूलाई मिसनको निम्ति, एउटा सेवाको निम्ति उहाँले संसारमा पठाउँदै हुनुहुन्छ, र उनीहरूको सन्देशद्वारा, उनीहरूको सन्देशमाथि विश्वास गर्नेहरूको निम्ति पनि ख्रीष्टले प्रार्थना गर्दै हुनुहुन्छ। तर उनीहरूको निम्ति उहाँले के कुराको निम्ति प्रार्थना गर्दै हुनुहुन्छ? तपाईँले यहाँ एउटै कुरा देख्नुहुन्छ, परमेश्वरले विशेष चर्चको निम्ति, विश्वासीहरूको निम्ति के कुराको निम्ति प्रार्थना गर्दै हुनुहुन्छ। पद 21 हेर्नुहोस् न, पद 21 भन्छ कि तिनीहरू सबै एक हुन्। उहाँले एकताको निम्ति प्रार्थना गर्दै हुनुहुन्छ, र हाम्रो एकताको आधार के हो भने उहाँले बताउँदै हुनुहुन्छ। तपाईँले 22 हेर्नुभयो भने पनि तपाईँले देख्नुहुन्छ कि एक हुन् भनेर, तपाईँले 23 हेर्नुभयो भने पनि तिनीहरू एक हुन् भन्ने कुरा देख्नुहुन्छ। र यसले के देखाउँछ कि यीशु ख्रीष्टले पितासँग कि विश्वासीहरूको एकताको निम्ति, चर्चको एकताको निम्ति उहाँले प्रार्थना गर्नुहुन्छ। तर यहाँ देख्नुहुन्छ कि हाम्रो एकताको, चर्चको एकताको आधार के हो, त्यो पनि उहाँले तपाईँ र मलाई यहाँ स्पष्ट बताइदिनुहुन्छ। उहाँले यहाँ यसरी भन्नुहुन्न, है, चर्चको एकता हाम्रो एउटै जातको आधारमा, हाम्रो एउटै रुचिको आधारमा, हाम्रो एउटै उमेरको आधारमा, वा एउटै भूगोलको आधारमा, है, हाम्रो एकताको आधार उहाँले यहाँ बताउनु हुँदैन। तर हाम्रो एकताको आधार के छ, त्रिएक परमेश्वर, परमेश्वर स्वयं हुनुहुन्छ। यहाँ पद 21 हेर्नुहोस् न, हाम्रो एकताको आधार के हो, कि तिनीहरू सबै एक हुन्, हे पिता जसरी तपाईँ ममा हुनुहुन्छ र म तपाईँमा, त्यसरी तिनीहरू पनि हामीमा हुन् र तपाईँले मलाई पठाउनुभयो भने संसारले विश्वास गरोस्। है, चर्चको एकताको आधार के छ, परमेश्वर स्वयं हुनुहुन्छ, परमेश्वर उहाँको सुसमाचार नै हाम्रो एकताको आधार छ। तपाईँले 23 पनि हेर्नुहोस् न, म तिनीहरूमा अनि तपाईँ ममा र तिनीहरू पूर्ण रूपले एक हुन्। यहाँ पनि तपाईँले देख्दै हुनुहुन्छ, तपाईँले 22 हेर्नुभयो भने 22 के देख्नुहुन्छ, जुन महिमा तपाईँले मलाई दिनुभएको छ मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भए चाहिँ तिनीहरू पनि एक हुन्। तर हामीलाई यो एकताको निम्ति उहाँले प्रार्थना गर्नुभयो र हाम्रो एकताको आधार पनि दिनुभयो, तर अब यसको उद्देश्य के छ, किन उहाँले तपाईँ र मलाई यसरी एकतामा रहनको निम्ति उहाँले प्रार्थना गर्नुभयो, किन उहाँले चर्चको एकता, विश्वासीहरूको एकतालाई यति जोड दिनुभएको छ? 21 अन्तिममा हेर्नुहोस् न, तपाईँले प्रश्न देख्नुहुन्छ, त्यसरी तिनीहरू पनि हामीमा हुन् र तपाईँले मलाई पठाउनुभयो भने संसारले विश्वास गरोस्। र 23 अन्तिमलाई हेर्नुहोस् न, अन्तिम खण्ड, संसारले जानोस् के भनेर, उनीहरू एक हुन् र तपाईँले मलाई पठाउनु भएको हो भने मलाई प्रेम गर्नुभयो जस्तो तपाईँले तिनीहरूलाई पनि प्रेम गर्नुभयो भने संसारले जानोस्। प्रिय, हाम्रो चर्चको एकताले के कुरालाई जनाउँदैछ, के कुरालाई प्रदर्शन गर्छ, के कुरालाई चित्रण गर्दछ? यसले यही देखाउँछ कि हाम्रो परमेश्वर साँचो परमेश्वर, त्रिएक परमेश्वर हुनुहुन्छ। हाम्रो एकताले परमेश्वरलाई चित्रण गरिरहेको हुन्छ, र हाम्रो चर्चको एकताले यही देखाउँछ कि येशु ख्रीष्ट परमेश्वरबाट पठाइनु भएको हो भन्ने सत्यतालाई यसले चित्रण गर्दछ। प्रेयर हो आज तपाईँ र मैले चर्चको एकता केमा खोजिरहेका छौँ तपाईँ र मैले हाम्रो एकता केमा खोजिरहेका छौँ कि तपाईँले चर्चको एकता आफ्नो रुचि राख्ने व्यक्तिहरूको आधारमा वा एउटै पृष्ठभूमि भएको मानिसहरू भएको आधारमा वा सुसमाचारको आधारमा हामीले हाम्रो चर्चको एकतालाई हामीले खोजिरहेका छौँ यहाँ देख्नुहुन्छ नि हाम्रो प्रार्थनाले के कुरालाई झल्काइराखेको छ यहाँ देख्नुहुन्छ नि येशू ख्रीष्ट परमेश्वरको पुत्र भइकन उहाँले प्रार्थना गर्नुभएको छ तपाईँले उहाँको संसारको पृथ्वीको सेवाकाले हेर्नुभयो भने उहाँले आफ्नो अधिक समय प्रार्थनामा बिताउनुभयो भने आज तपाईँ र मैले पनि प्रार्थना गर्न आवश्यक छ के तपाईँले प्रार्थना गरिराख्नु भएको छ तपाईँले आफ्नो निम्ति प्रार्थना गर्दा आफ्नो प्रार्थना को मुख्य विषयवस्तुहरू के छ ख्रीष्टले आफ्नो निम्ति प्रार्थना गर्दा परमेश्वरको महिमा प्रकट हुनको निम्ति उहाँले आफ्नो महिमाको निम्ति प्रार्थना गर्नुभयो के छ तपाईँ र मेरो प्रार्थनाको विषयले कि परमेश्वरको महिमालाई झल्काउँछ के तपाईँ र मैले हाम्रो चर्चको एकताको निम्ति हामीले प्रार्थना गरिरहेका छौँ के तपाईँ र मैले पवित्रताको निम्ति हामीले प्रार्थना गरिरहेका छौँ म तपाईँहरूको बिचमा केही यहाँबाट अरू एप्लिकेसनहरू ल्याउन चाहन्छु र हामी अन्तिम गर्छौँ यहाँ तपाईँले विशेष यो 20 पदमा हेर्नुभयो येशू ख्रीष्टले केवल चेलाहरूको निम्ति मात्रै प्रार्थना गर्नु भएन तर चेलाहरूको सन्देशमा विश्वास गर्नेहरूको निम्ति पनि उहाँले प्रार्थना गर्नुभयो यसले यही देखाउँछ कि येशू ख्रीष्टको चेलाहरूद्वारा उनीहरूको सन्देशलाई विश्वास गर्ने मानिसहरूलाई उहाँले कहाँ ल्याउनुहुन्छ चर्चमा जोड्नुहुन्छ जब तपाईँले प्रेरित 2:41 तपाईँले 47 हेर्नुभयो भने तपाईँले के देख्नुहुन्छ जब त्यहाँ पत्रुसले प्रचार गर्दै थिए र ती प्रचार गर्दै गर्दाखेरि त्यहाँ उनको प्रचार सुन्ने मानिसहरूलाई परमेश्वरले उनीहरूको हृदय परिवर्तन गरेपछि उहाँले कहाँ जोड्नुभयो उहाँले चर्चमा जोड्नुभयो देख्दै हुनुहुन्छ नि त्यस कारण यदि तपाईँले म ख्रिस्टमा छु भन्नुहुन्छ म ख्रिस्टमा विश्वास गर्छु भन्नुहुन्छ तर यदि तपाईँ कुनै चर्चमा जोडिनु भएको छैन भने यो प्रार्थनाले तपाईँको निम्ति त्यति धेरै अर्थ राख्दैन तर यो प्रार्थनाले त्यो बेला अर्थ राख्छ जब तपाईँ चर्चमा जोडिनुहुन्छ तब के गर्नुहुन्छ तपाईँ एकअर्कासँग एकतामा रहनुहुन्छ तपाईँ चर्च बिना रहनुभयो भने तपाईँको एकता चर्चसँग हुँदैन र यस प्रार्थनाले त्यति अर्थ राख्दैन त्यस कारण म तपाईँलाई यो उत्साह दिन्छु यदि तपाईँ ख्रिस्टियन भन्नुहुन्छ ख्रिस्टमा विश्वास गर्छु भन्नुहुन्छ तर चर्चमा जोडिनु भएको छैन भने म तपाईँलाई उत्साह दिन चाहन्छु कि चर्चमा जोडिनुहोस् किनकि ख्रिस्टले तपाईँ र मलाई चर्चको रूपमा उहाँले प्रार्थना गर्नुभएको छ यहाँ तपाईँले देख्नुहुन्छ कि ख्रीष्ट एक असल गोठालो हुनुहुन्छ जसले आफ्नो प्राण आफ्नो भेडाहरूको निम्ति उहाँले दिनुभयो र उहाँले के गर्दै हुनुहुन्छ आफ्नो चर्चको निम्ति आफ्ना मानिसहरूको निम्ति उहाँले प्रार्थना गर्दै हुनुहुन्छ त्यसकारण हामी अगुवाहरूको निम्ति हामीलाई आफ्नो भेडाहरूको निम्ति वास्ता गर्न उनीहरूको निम्ति प्रार्थना गर्न हामी बोलाइएका छौँ यो ख्रीष्टले छोड्नुभएको एउटा उदाहरण हो हामीले हाम्रो भेडाहरूको निम्ति हामीले प्रार्थना गर्नुपर्ने हुन्छ येशू ख्रीष्ट चर्चको एक असल एउटा चर्चको शिर हुनुहुन्छ त्यसकारण उहाँले के गर्दै हुनुहुन्छ यहाँ चर्चको निम्ति उहाँले प्रार्थना गर्दै हुनुहुन्छ सो हामी बुवाहरू हामी पतिहरू हामी चर्चको निम्ति सरी आफ्नो परिवारको हामी शिर हुन बोलाएका छौँ हामी परिवारको शिर हो त्यसकारण के बुवाहरू तपाईँले आफ्नो परिवारको निम्ति प्रार्थना गर्नुहुन्छ यहाँ ख्रीष्टले आफ्नो निम्ति छेलाहरूको निम्ति र चर्चको निम्ति प्रार्थना गर्नुभएको छ कि तपाईँले आफ्नो निम्ति प्रार्थना गर्नुहुन्छ, कि तपाईँले आफ्नो छोराछोरीको निम्ति प्रार्थना गर्नुहुन्छ, कि तपाईँले आफ्नो परिवारको निम्ति प्रार्थना गर्नुहुन्छ, उनीहरूको निम्ति के को निम्ति प्रार्थना गर्ने? यहाँ स्पष्ट ख्रिस्टले आफ्नो प्रार्थनाको विषयवस्तु केलाई प्राथमिकता दिनुभएको छ, हामी त्यसको निम्ति प्रार्थना गर्न सक्छौँ। उनीहरूको अनन्त जीवनको निम्ति, उद्धार मुक्तिको निम्ति, उनीहरूको पवित्रताको निम्ति एउटा चर्चमा उनीहरू समर्पित हुन सकुन् भनेर हामी के गर्न सक्छौँ? प्रार्थना गर्न सक्छौँ। तर तपाईँ बुवा हुनुहुन्छ, पति हुनुहुन्छ, तर तपाईँ ख्रिस्टमा हुनुहुन्न भने तपाईँले यो प्रार्थना परमेश्वरसँग तपाईँले यसरी प्रार्थना गर्न सक्नुहुन्न, किनकि उहाँ तपाईँको पिता हुनुभएको छैन। त्यसकारण तपाईँले आफ्नो परिवारको निम्ति, आफ्नो छोराछोरीको निम्ति, आफ्नो श्रीमतीको निम्ति तपाईँले यो प्रार्थना गर्न सक्नुहुन्न। त्यो प्रार्थना गर्नको निम्ति त पहिले तपाईँ ख्रिस्टमा आउनुपर्ने हुन्छ। पहिले परमेश्वर पिता तपाईँको पिता ख्रिस्टद्वारा भएको हुनुपर्छ। त्यसकारण मात्रै तपाईँले आफ्नो परिवारको निम्ति तपाईँले प्रार्थना गर्न सक्नुहुन्छ। यहाँ तपाईँले देख्नुहुन्छ नि, ख्रिस्ट चर्चको दुलहा हुनुहुन्छ र उहाँले चर्चको निम्ति प्रार्थना गरिराख्नु भएको छ। सो हामी श्रीमानहरू, हामी दुलहाहरू, के तपाईँ र मैले आफ्नो श्रीमतीको निम्ति प्रार्थना गर्छौँ? कहिले थियो याद गर्नुहोस् न, तपाईँले साँच्ची नै तपाईँको श्रीमतीको निम्ति प्रार्थना गर्नुभएको अन्तिमपटक कहिले थियो? कहिले प्रार्थना गर्नुभयो? र हामी ख्रिस्टमा हुनेहरूको निम्ति यो एकदमै, तपाईँ र मेरो निम्ति एकदमै उत्साहको कुरा हो। तपाईँले यहाँ देख्नुहुन्छ कि तपाईँ र मेरो निम्ति परमेश्वरको पुत्र यीशु ख्रिस्टले प्रार्थना गर्नुभएको छ। अहिले पनि उहाँले हाम्रो तर्फबाट वकालत गरिराख्नु भएको छ। तपाईँ र मेरो निम्ति उहाँले पितासँग बिन्ती गरिराख्नु भएको छ। त्यस कारण हामी यहाँ देख्छौँ कि यो प्रार्थनालाई हामी हेर्दै गर्दाखेरि हामी केही कुरा देख्छौँ कि यीशु ख्रिस्टले नै तपाईँ र मलाई के गर्नुभएको छ? उद्धार गर्नुभएको छ। ख्रिस्टद्वारा नै हामीलाई के गर्नुभएको छ? परमेश्वरसँग मिलापमा ल्याउनु भएको छ। र ख्रिस्टले नै तपाईँ र मलाई के गर्नुभएको छ? ख्रिस्टले तपाईँ र मेरो निम्ति पितासँग बिन्ती गरिदिनु भएको छ, हाम्रो सुरक्षाको निम्ति, हाम्रो एकताको निम्ति, हाम्रो पवित्रताको निम्ति उहाँले प्रार्थना गर्नुभएको छ। र हाम्रो यो उद्धार अनन्तको उद्धार हो। हाम्रो सुरक्षा परमेश्वरमा यो अनन्तको सुरक्षा हो। त्यसकारण हामी यो समयमा जस्तो परिस्थिति भएर गइरहँदा पनि हामीलाई यो प्रार्थनाले यो उत्साह दिँदछ कि हामी ख्रिस्टमा सुरक्षित छौँ। यदि हामी ख्रिस्टमा छौँ भने हामी ख्रिस्टमा सुरक्षित छौँ, किनकि हामी यहाँ देख्छौँ कि ख्रिस्टले के गर्नुभयो? परमेश्वरले दिनुभएकाहरूलाई उहाँले सबैलाई सुरक्षित राख्नुभयो र उहाँले पितासँग, पिताको नाउँमा नै सुरक्षित राख्नको निम्ति प्रार्थना गर्नुभएको छ। र हामी ख्रिस्टमा सुरक्षित छौँ, ख्रिस्टमा सुरक्षित छौँ र हामी ख्रिस्टमा अनन्तसम्मको निम्ति हामी प्रेम गरिएका छौँ। र यो प्रार्थना मेरो निम्ति एकदमै आशिषको कुरा भएको छ। यो प्रार्थना मलाई, यो प्रार्थनाले एकदमै उत्साह दिन्छ होइन, प्रार्थना, यो प्रार्थनाले मलाई एकदमै उत्साह दिन्छ, किनकि हाम्रो उद्धारकर्ता प्रभु यीशु ख्रिस्टले नै हाम्रो निम्ति प्रार्थना गर्नुभएको छ। उहाँले नै त्यो उद्धार गर्नुभएको छ, उहाँले नै हामीलाई सदाको निम्ति सुरक्षित दिनुहुन्छ। र यो प्रार्थना एकजना एकदमै असल ईश्वरशास्त्री, तपाईँ पास्टरको निम्ति पनि यो एकदमै आशिषमय भएको थियो। यो तपाईँले कतिजनाले उहाँको नाम सुन्नुभएको छ, जोन नक्स, जो स्कटिस सुधारवादी, एकदमै ईश्वर भक्त पास्टर। उहाँ कष्ट भएर गइरहँदाखेरि पनि उहाँको निम्ति यो प्रार्थना हरेक दिन पाठ गरेर सुनाइन्थ्यो। उहाँको निम्ति यो प्रार्थना एकदमै ठुलो सान्त्वना भएको थियो। त्यसकारण प्रिय, यो प्रार्थना हाम्रो निम्ति एकदमै उत्साहको प्रार्थना, किनकि तपाईँ र मेरो निम्ति परमेश्वरको पुत्रले प्रार्थना गर्नुभएको छ र उहाँद्वारा नै अब हामी के गर्न सक्छौँ, पिता कहाँ हामी आफै पनि जान सक्छौँ र हामी उहाँमा प्रार्थना गर्न सक्छौँ। आउनुहोस् हामी प्रार्थना गरौँ।